यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 वर्ष पूरा। नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आज थप 315 जनामा कोरोना संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 20,086। थप 93 जना संक्रमण मुक्त भई घर फर्किए। भारतबाट फर्कने सबैको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई स्वास्थ्य मन्त्रालयको अनुरोध। मुस्लिम समुदायको दोस्रो ठूलो चाड बकर ईद आजदेखि शुरू। र भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनममा क्रेन दुर्घटना हुँदा 11 जनाको मृत्यु। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्ष पूरा भएको छ। कूटनीतिक सम्बन्ध प्रारम्भ भएको 65 वर्ष पूरा भएको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीनिया राष्ट्रपति सी जिनफिङलाई पठाउनु भएको शुभकामना सन्देशमा नेपाल र चीनको सम्बन्ध आगामी दिनमा झन प्रगाढ़ हुने आफूले विश्वास गरेको बताउनु भएको छ। त्यसै गरी प्रधानमन्त्री केपी शर्मा ओलीले चीनिया प्रधानमन्त्री ली केच्याङलाई पठाउनु भएको शुभकामना सन्देशमा नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको र चीनले पनि नेपालको राष्ट्रिय अखण्डता र स्वाधीनताको सधैँ सम्मान गरेको बताउनु भएको छ। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको 65 वर्ष पूरा भए पनि सदियौंदेखि भूगोल, संस्कृति एवं परम्पराले घनिष्ठ सम्बन्ध रहँदै आएको छ। दुई देशका बीचमा राजनैतिक, सामाजिक, आर्थिक लगायतका क्षेत्रमा आपसी सम्बन्ध र सहयोगमा थप विस्तार भएको छ। संवाददाता अर्जुन श्रेष्ठको रिपोर्ट।
नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध कायम भएको 65 वर्ष पूरा भएको छ। नेपाल चीनबीच 65 वर्ष अघि कूटनीतिक सम्बन्ध कायम भए पनि भूगोल, संस्कृति एवं परम्पराको घनिष्ठता सदियौंदेखि रहँदै आएको छ। शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका आधारमा आपसी सम्बन्ध स्थापित भएको दुई मुलुकबीच पछिल्लो समयमा भएका उच्च स्तरीय भ्रमण, आदान प्रदान र जनस्तरमा समेत बढ़दै गएको द्विपक्षीय सम्बन्धले दुई मुलुकको सम्बन्ध थप सुदृढ र घनीभूत बन्दै गएको बुझ्न सकिन्छ। असल छिमेकी सम्बन्ध कायम रहेका दुई मुलुक बीच नेपाल एक चीन नीति प्रति सदैव प्रतिबद्ध छ भने चीनले पनि नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता तथा राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ। सहअस्तित्व र आपसी सहयोगमा आधारित सदियौं पुरानो नेपाल चीन सम्बन्ध विश्वमै नमूना सम्बन्ध भएको पूर्व राजदूत टंक कार्कीको धारणा छ।
मुलुकहरूको बीचको सम्बन्धमा चाहिँ नेपाल चीन सम्बन्ध भनेको चाहिँ एउटा मोडल सम्बन्ध पनि हो। उबेलाको भन्दा अहिलेका सम्बन्धहरू चाहिँ ती ज्यादै फराकी विस्तृत भएका छन्। त्यो राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा हाम्रा सम्बन्धहरू चाहिँ फराकिला भएर गएका छन्, जुन चाहिँ सुखद पक्ष हो।
विश्व अर्थतन्त्रको महत्वपूर्ण हिस्सा ओगटेको चीनले नेपालमा भूकम्प पछिको पुननिर्माणमा महत्वपूर्ण सहयोग गरेको छ। चीन सरकारकै सहयोगमा 25 वटा पुननिर्माण सम्बन्धी आयोजना मध्ये 11 वटा आयोजना सम्पन्न भइसकेका छन् भने 14 वटा कार्यान्वयनको चरणमा छन्। यस्तै नेपाल र चीन बीच हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जालको बृहत्तर संरचनाभित्र सड़क, रेलमार्ग, उड्डयन, संचार र बन्दरगाहको विकाससँगै कनेक्टिभिटीमा जोड़ दिएको छ। पछिल्लो समय भएका समझदारीले दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लैजाने पूर्व राजदूत कार्की बताउनुहुन्छ।
विशेष गरी इन्फ्रास्ट्रक्चर र इन्डस्ट्रियल परियोजनाहरूमा चीनले राम्रो हामीलाई सहयोग गर्यो। चीन उदारताका साथ बीआरआई मार्फत नेपालको आर्थिक सामाजिक विकासमा सहयोगी बन्न भएको हामी देख्छौ। त्यसले गर्दाखेरि चीन चाहिँ हाम्रो छिमेकी मात्र होइन कि नेपालको आर्थिक सामाजिक विकासको निम्ति एउटा ज्यादै महत्वपूर्ण र प्रभावकारी विकासको साझेदार मुलुक पनि हो। हामीले त्यस ढंगले हेर्नुपर्छ र त्यसलाई उपयोग गर्न जान्नुपर्छ।
नेपालले नेपाल र चीन बीच पार्वन सन्धि तथा यस सम्बन्धी प्रोटोकल कार्यान्वयनमा ल्याएसँगै नेपाललाई तेस्रो मुलुकसँग व्यापार गर्ने बाटो समेत खुलेको छ। सड़क, पूर्वाधार निर्माण, ऊर्जा, खानेपानीको गुणस्तर लगायत तेल तथा ग्यासको अन्वेषणमा समेत सहयोग गर्दै आएको चीन सरकारले दुई देशबीचको सीमा नाका विस्तार गर्ने र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोड़िएका नेपालको उत्तरी क्षेत्रका 15 जिल्लाको जीवनस्तर सुधारका लागि शिक्षा, स्वास्थ्य, खाद्य तथा सामग्री समेत सहयोग गर्दै आएको छ। पूर्व राजदूत डाक्टर महेश मास्के नेपालको आर्थिक सामाजिक विकासमा चीनसँगको सम्बन्ध महत्वपूर्ण हुने बताउनुहुन्छ।
यदि हामीले हाम्रो इतिहासलाई फर्केर हेर्यौं भने धेरै अगाडिदेखि नै नेपाल र चीनको सम्बन्धको सूत्र गाँसिएको पाउँछौ र दुवै देशको यो मित्रता संस्था जसलाई हामीहरूले प्रब्लम फ्री, समस्या रहित र एभरलास्टिङ फ्रेण्डशिप भनेर चाहिँ भन्ने गर्छौं। चीनको स्थायित्व नेपालको विकासको लागि, नेपालको सुख र समृद्धिको सपनाको लागि धेरै धेरै महत्वपूर्ण छ।
बलियो अर्थतन्त्र रहेको चीनले नेपालको सामाजिक, आर्थिक लगायत राजनैतिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्न सक्छ र गर्दै पनि आएको छ। नेपालले पनि चीनको चासो र चिन्तालाई सम्बोधन गर्दै आएको छ, खास गरी तिब्बतको मुद्दामा। समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न चीन नेपालका लागि एउटा भरपर्दो मित्र भएकोमा दुई मत हुन सक्दैन। अर्जुन श्रेष्ठ, रेडियो नेपाल, काठमाडौं।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थलमार्ग हुँदै सीमा क्षेत्रमा आउने नेपालीलाई कोरोना परीक्षण गरेपछि मात्रै आफ्नो गन्तव्यमा जान दिन सीमा क्षेत्रका पालिकाहरूलाई आग्रह गरेको छ। मन्त्रालयको आजको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले भारतबाट फर्कने सबै व्यक्तिको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई अनुरोध गर्नुभयो। प्रवक्ता प्राध्यापक डाक्टर गौतमले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी तथा अन्य जिम्मेवार व्यक्तिहरूले समेत स्वास्थ्य सुरक्षाका उपायहरू पालना नगरेको प्रति मन्त्रालयको ध्यान आकर्षण भएको बताउनुभयो।
स्थल मार्गबाट सीमा नाकामा आएका व्यक्तिहरूलाई उक्त नाका रहेका गाउँ अथवा नगरपालिकाले स्वाब संकलन गरी रिपोर्ट नआउन्जेल क्वारेन्टाइनमा राख्नु हुन अनुरोध छ। सीमा नाकामा भारतबाट आउने व्यक्तिहरूको स्याम्पल कलेक्सन पनि नगरिकन आफ्नो आफ्नो ठाउँमा पठाएको भन्ने सूचना प्राप्त भएको छ, यस्तो नगर्नु हुन अनुरोध छ। अर्को कुरा, कर्मचारीहरूले काम गर्ने ठाउँहरू र सिंहदरबार भित्रको पनि सूचना हामीलाई प्राप्त भएको छ। स्वास्थ्य कर्मीहरू, सुरक्षा कर्मीहरू लगायत कर्मचारीहरूले पनि सोशल डिस्टेन्सिङ, फिजिकल डिस्टेन्सिङ कायम नगरेको, मास्क नलगाएको, मास्क लगाउँदा पनि चिउँडोमा लगाएको, ठिकसँग प्रयोग नगरेको भन्ने सूचनाहरू प्राप्त भएका छन्। यस्तो नगर्नुहुन, ठिकसँग मास्क प्रयोग गर्नुहुन, सोशल डिस्टेन्सिङ कायम गर्नुहुन अनुरोध छ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले हिरासत, कारागार, पुनर्स्थापना केन्द्र, सुधार गृह लगायतका स्थानमा समेत सामाजिक दूरी कायम गर्न र क्षमता भन्दा बढ़ी व्यक्तिहरू नराख्न आग्रह गर्नुभयो। मन्त्रालयले दिएको जानकारी अनुसार आज 6,993 नमूनाको रियल टाइम पीसीआर परीक्षण गर्दा थप 315 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा कुल संक्रमितको संख्या 20,086 पुगेको छ भने आज थप 93 जना संक्रमण मुक्त भई घर फर्किएका छन्। कोरोना संक्रमण बढ़ेपछि बाँके र बारा जिल्लामा भोलिदेखि निषेधाज्ञा जारी हुने भएको छ। जिल्ला स्तरीय कोविड 19 संकट व्यवस्थापन केन्द्र सीसीएमसी बाँकेले समुदायमा कोरोना फैलिएपछि बाँकेमा भोलिदेखि 3 दिनसम्म पूर्ण रूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो। यसै गरी जिल्ला सुरक्षा समिति बाराले भोलि बिहान 5 बजेदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाराका प्रमुख जिल्ला अधिकारी रूद्र प्रसाद पण्डितले जानकारी भयो। बारामा दैनिक रूपमा कोरोना संक्रमितहरूको संख्या बढ़दै गएपछि यस्तो निर्णय गरिएको बाराका प्रमुख जिल्लाधिकारी पण्डितले बताउनुभयो। निषेधाज्ञा अवधिभर अत्यावश्यक सरकारी तथा सार्वजनिक संस्थान बाहेकका सेवाहरू बन्द गरिने उहाँले जानकारी दिनुभयो। पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर 8 होम क्वारेन्टीनमा बसेका एक वृद्धको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार साउन 8 गते भारतबाट आई होम क्वारेन्टीनमा रहेका 69 वर्षीय वृद्धको हिजो मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताउनुभयो। इलाममा आज एकै दिन 17 सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित सबैजना सशस्त्र प्रहरी रहेको जिल्ला स्वास्थ्य कार्यालय इलामका कोविड 19 फोकल पर्सन विमल बरालले बताउनुभयो। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर 13 आज राति 12 बजेबाट एक साताका लागि सील गरिने भएको छ। आज बसेको सर्वपक्षीय बैठकले कोरोनाका बिरामीको पीसीआर रिपोर्ट आउनु पहिले नै घर गएका उनीहरूबाट समुदायमा संक्रमण फैलिन सक्ने हुँदा वडा सील गरिएको वडा अध्यक्ष लालबहादुर शाहीलाई उद्धृत गर्दै हाम्रा संवाददाता हरिशचन्द्र बागले जनाएका छन्। प्रदेश नम्बर 2 कोरोना संक्रमितको संख्या बढ़न थालेपछि अत्याधुनिक रियल टाइम पीसीआर मेसिन खरिद गर्न लागि छ। प्रदेश सरकारले खरिद गर्ने रियल टाइम पीसीआर मेसिन अटोमेटिक संचालन हुने र परीक्षण गर्ने क्षमता बढ़ी हुने स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डाक्टर प्रमोद कुमार यादवले जानकारी दिनुभएको छ। पीसीआर मेसिन जनकपुरधामको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला गजेन्द्र नारायण सिंह अञ्चल अस्पताल र अर्को कोविड अस्पतालमा राखिने डाक्टर यादवले बताउनुभयो। संखुवा सभाका 104 हिमताल मध्ये 4 हिमताल जोखिममा रहेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र इसिमोडले जनाएको छ। इसिमोडका डाक्टर अरूण बहादुर श्रेष्ठका अनुसार मकालु बेस क्याम्प भन्दा तल रहेको लोअर वरूण हिमताल र भोटखोला गाउँपालिका स्थित हिमताल उच्च जोखिममा रहेका छन्। संखुवा सभाका 4 र तिब्बतका 17 हिमताल फुट्ने जोखिममा रहेको छ। ती हिमताल विस्फोट भएमा संखुवा सभा भोजपुर धनकुटा र सुनसरी जिल्लाका खोला किनारमा बसोबास गर्ने बस्ती उच्च जोखिममा पर्ने भएकाले यसतर्फ सचेत रहन सरकारवालालाई इसिमोडले आग्रह गरेको छ। आज मुस्लिम समुदायले आफ्नो दोस्रो ठूलो चाड़ ईद उल अजा अर्थात बकरीद पर्व मनाइरहेका छन्। आजको दिन बिहानै नुहाएर नयाँ कपड़ा लगाएर सबैजना ईदगाह वा मस्जिदमा सामूहिक रूपमा भेला भएर प्रार्थना गर्ने भए पनि यस वर्ष कोरोना भाइरसको जोखिम फैलिन सक्ने भन्दै मुस्लिम आयोगले घरमै नमाज पढ़ी ईद पर्व मनाउन आग्रह गरेको छ। ईद संयम धैर्य विश्व शान्ति र भाइचाराको सन्देश दिने चाड़ भएको उल्लेख गर्दै आयोगका अध्यक्ष समी मिया अन्सारीले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यो पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गर्नु भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
14-15 बजारमा नयाँ कि छैन। नेपाल टेलिकमका विभिन्न सेवाका अफरहरू सस्तो, साह्रै सस्तोमा खरिद गर्न परेमा *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ। त्यही भएर कण्ठ पारिरह्या
हो र दाई।
त्यति मात्र हो र भाइ, नेपाल टेलिकमले विभिन्न समयमा ल्याउने विभिन्न अफरको बारेमा थाहा पाउन पनि *14-15 ह्यास डायल गर्नुपर्ने रहेछ नि त।
14-15 मलाई पनि कण्ठै भयो दाई।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई अझै माथिल्लो स्तरमा सुदृढ गर्नुपर्नेमा जोड़ दिनुभएको छ। तुलसीलाल अमात्यको स्मृति दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले कम्युनिष्ट पार्टी विचार र पद्धतिमा चल्ने भएकाले बहस हुने कुरा स्वाभाविक भएको बताउनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई आज 14,48,000 भन्दा बढ़ी अवैध रकमसहित पक्राउ गरेको छ। उपाध्यायलाई आज आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले चन्द्रगिरी नगरपालिका 2 नागढुङ्गा काठमाण्डौबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो। यसैबीच अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खानेपानी सिंचाई तथा ऊर्जा विकास कार्यालय दैलेखमा कार्यरत 2 सब इन्जिनियर विरूद्ध भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ। दैलेखको भगवतीमाई गाउँपालिका 3 सान्तडा खोला तटबन्ध निर्माण योजनाको उपभोक्ता समितिबाट घुस मागेको पुष्टि भएकाले सब इन्जिनियर द्वय वीरेन्द्र चन्द र रंजित कुमार श्रेष्ठ विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूलाई गत असार 16 गते अख्तियारको कार्यालय सुर्खेतबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो। महोत्तरीको जलेश्वर नगरपालिका 2 जीरो माइलबाट स्रोत नखुलेको 19,50,000 नगद सहित 2 प्रहरीले पक्राउ गरेको छ। प्रहरीले जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मोटरसाइकलमा चेक जाँच गर्दा लोहारपट्टी नगरपालिका 1 बगडा बस्ने 24 रविन यादव र अर्का 1 व्यक्तिलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। त्यसैगरी प्रहरीले काठमाण्डु महानगरपालिका 31 शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट 1,000 दरको नक्कली नेपाली नोट 10 थान सहित पक्राउ गरेको छ। प्रहरीले स्याङ्जा चापाकोट नगरपालिका 5 घर भई काठमाण्डौ शान्तिनगर बस्ने 38 वर्षीय नारायण पौडेललाई हिजो पक्राउ गरी आज सार्वजनिक गरेको हो। पौडेललाई उनकै सुविधा स्टेशनरीमा नक्कली नोट फोटोकपी गर्दै गरेको अवस्थामा 10,000 नक्कली नोट सहित कलर प्रिन्टर 1 थान र सक्कली 1,000 रूपियाँको नोट 1 थान सहित महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो। गुल्मीको रूरू क्षेत्र गाउँपालिका 5 आटी पाटा बोटे गाउँमा गैराती वर्षासँगैको पहिरोले घर फत्काउँदा एकै परिवारका 4 च्यापिएर मृत्यु भएको छ। राजु बोटे माझीको घर माथिबाट पहिरो खस्दा 30 बिना बोटे माझी, उनकै छोराहरू 9 सागर बोटे माझी, 7 हेमन्त बोटे माझी र छोरी 10 विनिता बोटे माझीको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसैगरी सुनसरीको बराह क्षेत्र नगरपालिका 1 आज बिहान पहिरो खस्दा भोजपुर आमचोक गाउँपालिका घर भएका 20 राजकुमार राईको मृत्यु भएको छ भने 2 घाइते भएका छन्। कैलालीको चुरे गाउँपालिका पाँचमा पहिरोले आठ घर बगाएको छ भने दुई दर्जन घर पहिरोको जोखिममा रहेका छन्। अविरल वर्षासँगै माथिबाट खसेको पहिरोले गुणी गाउँमा आठ घर बगाएको र पटरेनीमा दुई दर्जन घर पहिरोको जोखिम रहेको वडाध्यक्ष नरबहादुर तामाङले बताउनुभयो। पहिरोले घर बगाएपछि विस्थापित परिवारलाई गाउँपालिकाले राहत सामग्री उपलब्ध गराएको छ भने उनीहरू अहिले छिमेकी तथा आफन्तको घरमा बसिरहेका छन्। डोटीको सेती नदीमा नुहाउन गएका दुई स्वास्थ्यकर्मी बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बजाङ घर भई डडेलधुरा उपक्षेत्रीय अस्पतालमा कार्यरत स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट विनय बहादुर सिंह र ल्याब असिस्टेन्ट हरि जोशी रहेका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी परीक्षक जनकराज पाण्डेले बताउनुभयो। शिखर गाउँपालिका दश बानी डुंगरी सैन स्थित सेती नदीमा पौड़ी खेल्ने क्रममा उनीहरू बगेर बेपत्ता भएका हुन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपति क्षेत्रमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताउनु भएको छ। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटार स्थित जग्गाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्नुहुँदै उहाँले पशुपति क्षेत्रको ऐतिहासिक सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र सम्वर्धन गरिने बताउनुभयो। रूकुम पश्चिमको चौरजहारी नगरपालिकामा 22 तथा 24 राज्यका अवशेषहरू लोप हुने अवस्थामा रहेको छ। रूकुम पश्चिमबाट संवाददाता मेघराज खड्काको रिपोर्ट।
रूकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर 3 लापुले गाउँमा रहेको ढुङ्गै ढुङ्गाले बनाइएको जहारीकोटे ऐतिहासिक देउल जीर्ण बनेको छ। जगदीश्वरी महाराजको एक अवतारका रूपमा परिचित जहारीकोटे ढुङ्गे देउल हाल संरक्षणको अभावमा जीर्ण बनेको हो। स्थानीय वासीहरूका अनुसार ढुङ्गे देउल रहेको शिवालय मन्दिरमा प्रत्येक वर्षको शिवरा रातिको दिन पूजापाठ तथा मेला लाग्ने गर्दछ। करिब 200 वर्ष अघि ढुङ्गा कुदेर निर्माण गरिएको ढुङ्गे देउल जाजरकोटका राजा दीप नारायण शाहको पहलमा बनाइएको स्थानीयहरूको भनाइ छ। ऐतिहासिक जहारीकोटे ढुङ्गे देउल वर्षै पछि जीर्ण बन्दै गइरहेकोले अब यसको संरक्षणमा स्थानीय सरकारले ध्यान दिनुपर्ने स्थानीय ज्ञानु गौतमको भनाइ छ।
स्थानीय सरकारले यी सम्पदाहरूलाई चाहिँ आर्थिक सहयोग गरेर अथवा आर्थिक लगानी गरेर हुन्छ कसरी हुन्छ यो चाहिँ सम्पदालाई जोगाइराख्नतर्फ ध्यान दिन जरुरी छ।
करिब 4 मिटर उचाइ रहेको ढुङ्गे देउल केही वर्ष अघिबाट ढल्किँदै गएको छ। देउल बनाएको जमिनको केही भाग भासिँदै गएकोले 22 तथा 24 राज्यको ऐतिहासिक चिनारी अवशेषको रूपमा समेत नरहने गरी हराउने अवस्थामा पुगेको हो। तर स्थानीय वडा कार्यालयले भने यसको संरक्षण र थप व्यवस्थापनका लागि स्थानीय जग्गाधनीसँग छलफल गरेर थप व्यवस्थित बनाउन लागि बताएको छ। चौरजारी नगरपालिका वडा नम्बर 3 का वडा अध्यक्ष लाल बहादुर बुढा
अलिक व्यवस्थित बनाएर लैजानुपर्छ, यो हाम्रो ऐतिहासिक चिज हो भनेर हामीले त्यो काम चाहिँ अगाडि बढाइराखेका
छौँ। ऐतिहासिक जहारीकोटे ढुङ्गे देउल 22 तथा 24 राज्यका पालामा निर्माण गरिएकोले यसको छुट्टै महत्व रहँदै आएको छ। उचित संरक्षणको पर्खाईमा रहेको यस देउलको व्यवस्थापन तथा रेखदेखको लागि चौरजारीवासी र स्थानीय सरकारको ध्यान जान आवश्यक छ। मेघराज खड्का, रेडियो नेपाल, रुकुम पश्चिम।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर 7 भगतपुरमा धारिलो हतियार प्रयोग गरी एकजनाको हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। हतियार प्रहारबाट 55 वर्षीय बेलु खातीको मृत्यु भएको र उनका श्रीमान 62 वर्षीय घनश्याम खाती गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको आन्ध्र प्रदेश राज्य स्थित विशाखापट्टनममा आज एक क्रेन खस्दा 11 जनाको मृत्यु भएको छ। हिन्दुस्तान सीपीयार्ड लिमिटेडको रनवेमा नयाँ क्रेनलाई काममा लगाउनु अघि ट्रायल भइरहेका बेला क्रेन दुर्घटना भएको थियो। दुर्घटना सम्बन्धमा अनुसन्धान शुरू गरिएको छ। भारतका राज्यसभा सांसद अमर सिंहको आज सिंगापुरको एक अस्पतालमा निधन भएको छ। उहाँ लामो समयदेखि बिरामी हुनुहुन्थ्यो। उहाँको निधनको खबरपछि सामाजिक सञ्जालमा राजनीति र मनोरञ्जन जगतका हस्तीहरूले शोक व्यक्त गरिरहनु भएको छ। विश्वभर कोरोना संक्रमण बढ़दो अवस्थामा रहेपछि कुवेतले कोरोना भाइरस अति प्रभावित देशहरूमा उड़ान नभर्ने भएको छ। कोरोना भाइरसको अति जोखिम बढ़ेको भन्दै चीन, ब्राजिल, मेक्सिको, भारत, इटली लगायत 12 वटा देशमा कुवेतले उड़ान रद्द गरेको हो। विश्वभर कोरोना भाइरसका कारण 6,83,900 जनाले ज्यान गुमाइसकेका छन् भने कुल 1,78,00,000 भन्दा बढ़ी संक्रमित मध्ये 1,11,00,000 मानिस संक्रमण मुक्त भइसकेका छन्। छिमेकी मुलुक भारतमा एकै दिन 57,000 नयाँ संक्रमित भेटिएसँगै भारतमा संक्रमितको संख्या 17,00,000 नागिसकेको छ। कोरोना भाइरसका कारण भारतमा 36,662 जनाले ज्यान गुमाइसकेका छन्। यसै गरी कोरोना भाइरसका कारण सबैभन्दा बढ़ी ज्यान गुमाउने दोस्रो मुलुक रहेको ब्राजीलमा यस भाइरसका कारण 92,568 जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमितको संख्या 26,66,000 नागिसकेको छ। यसैगरी अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण उल्लेखनीय रूपमा बढ़दो रहेको छ। कोरोना महामारी शुरू भएको पहिलो केही महिना अस्ट्रेलियामा संक्रमण निकै नियन्त्रणमा रहे पनि जून महिनादेखि भने संक्रमितहरूको संख्या बढ़दै गएको छ। विदेशबाट आएकाहरूलाई होटलको क्वारेन्टाइनमा राख्दा प्रभावकारी व्यवस्थापन हुन नसक्दा संक्रमण फैलिएको अनुमान गरिएको छ। भिक्टोरिया राज्यमा दैनिक 600-700 हाराहारीमा संक्रमितहरू बढ़िरहेका छन्। युएईले खाड़ी मुलुकहरूमा पहिलो पटक आणविक भट्टी आरम्भ गरेको छ। युएईले दक्षिण कोरियाली प्रविधिको प्रयोग गर्दै कतारको उत्तरी समुद्री किनार नजिकै सीमा क्षेत्रमा उक्त भट्टी आरम्भ गरेको हो। यसअघि सन् 2017 शुरूआत गर्ने भनिएको आणविक भट्टी विविध सुरक्षाका दृष्टिकोणले गर्दा रोकिएको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
कर्मचारी संचय कोषको नेतृत्वमा निर्माण गर्न लागि 442 मेगावाट क्षमताको वेतन कर्णाली जलविद्युत आयोजनाको अध्ययन अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ। आयोजनाको प्रवर्तक वेतन कर्णाली संचयकर्ता हाइड्रो पावर कम्पनीले अछामको ढकारी गाउँपालिकामा क्याम्प हाउस निर्माणको प्रक्रिया शुरू गरेको कम्पनीका प्रबन्ध निर्देशक दीपक रौनियारले जानकारी दिनुभयो। आयोजनाले शुरूमा 688 मेगावाट क्षमताको अध्ययन अनुमति पाए पनि अब आयोजनाको क्षमता 442 मेगावाट मात्रै हुने गरी विस्तृत परियोजना प्रतिवेदन डीपीआर बनाउने काम भइरहेको र आगामी 3 महिनाभित्रमा प्रतिवेदन तयार भइसक्ने रौनियारले उल्लेख गर्नुभयो। आयोजना निर्माणका लागि संचय कोषले नेपाल एसबीआई ब्याङ्क र नवील ब्याङ्कसँग 25 अर्ब रूपियाँ सहवित्तीयकरणको सम्झौता गरिसकेको छ। आयोजना निर्माण लागत करिब 76 अर्ब रूपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। बन्दाबन्दीको 4 महिनापछि होटल तथा रेस्टुरेन्ट व्यवसाय खुलेसँगै 5-तारे होटलहरूले पनि सेवा सञ्चालनको तयारी तीव्र पारेका छन्। सरकारले साउन 15 होटल व्यवसाय सञ्चालन गर्ने निर्णय गरेसँगै स्वास्थ्य प्रोटोकल अप्नाई जनशक्ति व्यवस्थापन गरी सेवा सञ्चालन गर्ने तयारी होटलहरूले गरेका हुन्। 4 महिना प्राय ठप्प होटलको बिजनेस विदेशी पर्यटकमा निर्भर रहने हुँदा अझै केही समय समस्यामा पर्ने देखिएको छ। सरकारले भदौ 1 गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन गर्ने निर्णय गरेको छ। खरबौं लगानी रहेका 1 दर्जन बढी 5-तारे होटलको आन्तरिक प्रतिस्पर्धा नै अबको व्यवसायको चुनौती भएको सम्बद्ध व्यवसायहरूले बताएका छन्। होटल एसोसिएशन अफ नेपाल हानका अध्यक्ष सृजना राणाले 5-तारे होटल बीच आगामी दिनमा शुल्कमा अस्वस्थ प्रतिस्पर्धा हुन सक्ने सम्भावना रहेको बताउनुभयो। उहाँले होटलको सेवालाई गुणस्तरीय बनाई सेवा शुल्कमा एकरूपता ल्याउन सके उद्योगलाई दीर्घायु बनाउन सहज हुने विश्वास समेत व्यक्त गर्नुभयो। गत साता करिब 48 अङ्कले बढेर बन्द भएको नेप्से परिसूचक यो साता भने घटेर बन्द भएको छ। 5 कारोबार दिन मध्ये 3 कारोबार दिन ओह्रालो लागेको नेप्से यो साता 3.55 अङ्कले घटेर बन्द भएको हो। परिसूचक यो साता 0.25% घटेर 1,439.06 झरेको छ। नेप्से परिसूचक घटे पनि गत साताको तुलनामा यो साता कारोबार रकम भने वृद्धि भएको छ। बजारमा यो साता 8 अर्ब बराबरको सेयरको कारोबार भएको छ। कारोबार रकम र शेयर संख्याका आधारमा यो साता नेपाल पुनर्बीमा कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। व्यावसायिक टिमुर खेतीबाट मनग्ञ आमदानी हुन थालेपछि तनहुँको आबु खैरेनी गाउँपालिका 6 स्थित हिलेखर्कका किसान टिमुर खेतीतर्फ आकर्षित भएका छन्। हिलेखर्कका 62 घर परिवार किसान व्यावसायिक रूपमा टिमुर खेतीमा संलग्न भएका हुन्। त्यस क्षेत्रमा अहिले 200 रोपनी क्षेत्रफलमा करिब 20,000 टिमुरका बिरूवा लगाइएको छ। सबैले आफ्नो क्षमता अनुसार टिमुर खेती गरेको हिलेखर्क बासल डाँडा एकीकृत कृषक समूहका अध्यक्ष बहादुर गुरुङले जानकारी दिनुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
इंल्याण्डको सबैभन्दा पुरानो एफए कपको उपाधिका लागि आज राति चेल्सी र आर्सेनल भिड्दैछन्। खेल वेम्बली स्टेडियममा नेपाली समय अनुसार राति 10:15 शुरू हुनेछ। सर्वाधिक 13 पटकको च्याम्पियन आर्सेनल चेल्सीलाई हराउँदै पहिलो पटक उपाधि उचाल्ने लक्ष्यका साथ मैदान उत्रदैछ। अर्को सिजनको युरोपियन फुटबलमा रहन आर्सेनललाई एफए कपको उपाधि जित्नै पर्ने दबाव छ। आर्सेनल पनि 14 पटक उपाधि कब्जा गर्ने रणनीतिमा रहेको छ। सेमी फाइनलमा म्यान्चेस्टर युनाइटेडमाथि 3-1 जित निकाल्दै चेल्सीले फाइनलमा स्थान बनाएको थियो। म्यान्चेस्टर सिटीलाई पराजित गर्दै आर्सेनल फाइनलमा प्रवेश गरेको हो। आर्सेनलले सिटीलाई 2-0 गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीका बीच इंग्ल्याण्ड र आयरल्याण्ड बीचको 3 एकदिवसीय सिरिजको दोस्रो खेल आज साँझ शुरू भएको छ। नेपाली समय अनुसार 6:45 शुरू भएको दोस्रो एक दिवसीयमा आयरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ। खेलको ताजा अवस्थामा आयरल्याण्डले 2 विकेटको क्षतिमा 16 रन जोडेको छ। उसका ग्यारेथ डेलानी 12 बलको सामना गरेर 0 रनमा पवेलियन फर्किए भने पाउल स्टर्लिङ 12 रनमा आउट भए। घरेलु मैदानमा आजको खेल आफ्नो पक्षमा पार्दै एक एकको बराबरी गर्ने आयरल्याण्डको लक्ष्य छ, तर उसको शुरूआती प्रदर्शन भने फितलो छ। पहिलो एक दिवसीय सिरिजमा घरेलु टोली आयरल्याण्ड 6 विकेटले पराजित भइसकेको छ। पहिलो एक दिवसीयमा आयरल्याण्डले प्रस्तुत गरेको 173 रनको लक्ष्य इंग्ल्याण्डले 27.5 ओभरमा मात्र 4 विकेटको क्षतिमा पूरा गर्यो। यो एक दिवसीय सिरिजको शुरूआतसँगै आईसीसी विश्वकप सुपर लीग पनि शुरू भएको छ। सन् 2022 चल्ने सुपर लीगमा 12 टेस्ट टोली र नेदरल्याण्ड्स गरी 13 देशले प्रतिस्पर्धा गर्नेछन्। लीगपछि भारत बाहेकका शीर्ष 7 टोलीले एक दिवसीय विश्वकपमा स्थान बनाउनेछन्। पुछारका 5 टोलीले 6 नौट खेल्नुपर्ने हुन्छ। भारत घरेलु टोली भएकाले सोझै विश्वकपमा पुग्नेछ।
अब मौसम। देशभर मनसूनी वायुको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदलिरही गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आगामी 24 घण्टामा देशभर सामान्य बदलिरही केही स्थानमा हल्कादेखि मध्यम तथा प्रदेश नम्बर 1 गण्डकी प्रदेश र प्रदेश नम्बर 5 का 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती स्थानका नदीमा पानीको बहाव बढ़ने, पहाड़ी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सड़क तथा हवाई यातायात प्रभावित हुने र ढल र पानीको राम्रो विकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 28.8 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 5.8 मिलिमिटर। काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.3 डिग्री सेल्सियस, वर्षा 27.1 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22.5 डिग्री सेल्सियस, वर्षा 96.8 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 1.7 मिलिमिटर र दिपालको अधिकतम 35.1 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको 65 वर्ष पूरा। नेपालले एक चीन नीतिको सधैँ अवलम्बन गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। आज थप 315 जनामा कोरोना संक्रमण पुष्टि। कुल संक्रमितको संख्या 20,086, थप 93 जना संक्रमण मुक्त भई घर फर्किए। भारतबाट फर्कने सबैको स्वाब संकलन गरी नतिजा नआउँदासम्म स्थानीय क्वारेन्टाइनमा राख्ने व्यवस्था गर्न स्थानीय पालिकाहरूलाई स्वास्थ्य मन्त्रालयको अनुरोध। मुस्लिम समुदायको दोस्रो ठूलो चाड़ बकर ईद आजदेखि शुरू। र भारतको आन्ध्र प्रदेश स्थित विशाखापट्टनममा क्रेन दुर्घटना हुँदा 11 जनाको मृत्यु। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।